नेपाली गजल को संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल गजल गजल
हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, सक्दिनँ प्रिय रोक्न थुनेर सधैँ, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, बाध्यता हो मेरो यो जान्दछौ तिमी, बाध्यता हो मेरो यो जान्दछौ तिमी, थिएन मन त बस्ने छुटेर सधैँ, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, नगर्ने भए तिम्रो सम्झना मैले, नगर्ने भए तिम्रो सम्झना मैले, बस्थेनन् यी परेली रुझेर सधैँ, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, न ईश्वर हुँ म कुनै तपस्या गर्छौ, न ईश्वर हुँ म कुनै तपस्या गर्छौ, मिल्छ र के मबाट पुजेर सधैँ, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, बासना मै हुँ तिम्रो साथैमा हुन्छु, बासना मै हुँ तिम्रो साथैमा हुन्छु, नझर्नु कतै तिमी फुलेर सधैँ, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, सक्दिनौ प्रिय रोक्न थुनेर सधैँ। हजुर, हावा हुँ कहाँ पुग्छु बहेर सधैँ, सक्दिनौ प्रिय रोक्न थुनेर सधैँ। भोरले नौ भदौरे रसुवाका गजलकार पुरुषोत्तम पौडेल रसुवाको यो गजल वाचन सँगसँगै कार्यक्रम गजल बिम्बको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण साहित्यिक अनुरागीमा हार्दिक हार्दिक नमस्कार। आदरणीय मित्रहरू, गजल विशेष रेडियो कार्यक्रम गजल बिम्ब काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगंजमा रेडियो भेरी आवाज 95.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा क्याट्स एफएम 91.8 मेगाहर्ज, मसुरिया कैलालीमा सुनौलो एफएम 105.6 मेगाहर्ज, मगलसेन अछाममा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज र काठमाडौँमा रहेका दुईवटा अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत हामीलाई एकैसाथ सुन्दै आउनु भएको छ हरेक हप्ताको यसै समयमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रम सञ्चालक रोहित शाही अनुरागी। मित्रहरू, नेपाली साहित्यको सशक्त विधा गजल जसको संरक्षण सम्वर्धन चर्चा परिचर्चा गर्दै नेपाली गजलको उत्थानमा हामी लागिरहेका हुन्छौं। कुनै दिन अतिथि गजलकारलाई स्टुडियोमा निम्ति आउँछौं, उहाँसँग भलाकुसारी गर्छौं। कुनै दिन विभिन्न पत्रिका पुस्तकहरूबाट केही गजल साभार गरेर वाचन गर्छौं। त्यसै गरी कुनै दिन हाम्रो फेसबुक ठेगानामा फेसबुक पेजमा र इमेल ठेगानामा प्राप्त भएका केही गजल वाचन गर्छौं। यसरी गजलबिम्बको यो बसाई तपाईँले सुन्दै आउनु भएको छ र आजको यो बसाई धेरै समय मैले पर्खाएको थिएँ उहाँलाई। हुन त गजलबिम्बमा मैले करिब करिब डेढ वर्ष जति भइसक्यो, डेढ वर्षभन्दा अगाडि उहाँसँग अन्तर्वार्ता लिने मौका पाएको थिएँ र आज डेढ वर्षको अन्तरालपछि मैले एकजना गजलकारलाई स्टुडियोमा निम्ति आएको छु। अगाडि पनि मैले गजल वाचन गर्ने भोरले नौ भदौरे रसुवाका गजलकार पुरुषोत्तम पौडेल रसुवाको उहाँ नै आजको गजल बिम्बको अतिथि हुनुहुन्छ। निकै राम्रा राम्रा गजल लेख्नुहुन्छ र पछिल्लो समय त उहाँले एउटा साङ्गीतिक गजल पनि ल्याउनु भएको छ र अन्य साङ्गीतिक गजलको मेलोमेसो पनि मिलाइरहनु भएको छ र उहाँसँग धेरै कुराकानी गर्नेछौँ। नेपाली गजलको पछिल्लो अवस्था के छ, उहाँको व्यक्तिगत कुराकानी पनि जोड्नेछौँ। कसरी नेपाली गजलमा क्रियाशील हुनुभयो, नेपाली गजललाई अझ फराकिलो बनाउन हामीले के गर्नुपर्छ, ती सबै कुरा यो 45 मिनटको अवधिसम्म तपाईँले सुन्नुहुनेछ। यही अपेक्षा मैले तपाईँबाट बोकेको छु। अब राख्छु गजलकार पुरुषोत्तम पौडेल रसुवासँग गरिएको कुराकानीतर्फ। पुरुषोत्तमजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद हजुरलाई।
सन्चै हुनुहुन्छ?
एकदम आराम।
पछिल्लो समय त तपाईँले सांगीतिक गजल ल्याउनुभयो, चिरीमाया महर्जनजीको आवाजमा हरिलम्सालको संगीतबद्ध र तपाईँको शब्दमा। उक्त सांगीतिक गजल आइरहँदा धेरै श्रोताले सुन्नुभयो, धेरै मिडियामा छायो, धेरै मिडियामा बज्यो पनि, र कस्तो प्रतिक्रिया पाइरहनु भएको छ?
गजलमा गजल सुनेर प्रतिक्रिया जनाउने मित्रहरूले राम्रै प्रतिक्रिया जनाउनु भएको छ। त्यसमा दर्शन समेटेको प्रेममा पनि चाहिँ दर्शन भएको एउटा गजल ल्याउनु भयो, बडो खुसी लाग्यो भनेर मित्रहरूले शुभकामना सन्देश दिइरहनु भएको छ र प्रतिक्रिया राम्रै पाइरहेको छु।
यस प्रतिक्रिया राम्रै दिइरहनु भएको छ, सांगीतिक गजल राम्रै भयो भन्नुभएको छ। त्यसो त चिरीमाया महर्जन आफैमा दृष्टिबीन हुनुहुन्छ र आफैमा कोइलीको जस्तो आवाज छन्। त्यसै गरी नेपालका अहिलेका चर्चित संगीतकार हरिलम्सालको संगीतबद्ध अनि तपाईँको शब्द, त्यसो त लामो समयदेखि नेपाली गजल लेख्दै आउनु भएको छ तपाईँले। गजलको उत्थानका विषयमा पनि धेरै कुराकानी गर्नेछौँ तपाईँसँग, होइन? अहिले पछिल्लो समय त सांगीतिक गजल निकालिसकेपछिको व्यस्तता कस्तो छ हाम्रो पुरुषोत्तमजीको?
अहिले लेखनमै व्यस्तता छु, अहिले लेखनमै व्यस्त छु र गाउँतिर सामुन्ने आफ्नै कामतिर खेती गर्थेँ यतातता, र लेखनलाई छोडेको छैन, व्यस्त छु।
जस्तो पहिला त तपाईँ काठमाडौँमै बस्नुहुन्थ्यो, अहिले काठमाडौँ छोड्नु भएको रहेछ?
नै नै, त्यो केही समयको लागि आफ्नै पारिवारिक यसो कामले गर्दाखेरि
अहिले घरमै हुनुहुन्छ,
रसवातिरै छु।
जस आफ्नो ठाउँको सेवा पनि गर्नु पर्यो नि। अब कसैले मायाको शैली बदल्छन्, प्रेम उही पुरानो प्रेमी बदल्छन्,
हजुर
यो सांगीतिक गजल हामीले सुन्यौं, तपाईँले लेख्नुभयो र धेरै श्रोताको कानसम्म गुन्जियो, र यो सांगीतिक गजल हामी पछाडि जोड्नेछौँ, अलि पछाडि म राख्नेछु, नसुनेका मित्रहरूलाई सुनाउने प्रयास गर्नेछु। त्योभन्दा अगाडि तपाईँको पहिलो गजल हामी सुन्छौँ यति बेला कार्यक्रममा।
एउटा यस्तै प्रेम सम्बन्धी गजल छ। छुट्टै आनन्द आउँछ तिमीले स्पर्श गर्दा, छुट्टै आनन्द आउँछ तिमीले स्पर्श गर्दा, पत्थर नै मगमगाउँछ तिमीले स्पर्श गर्दा, बैंसको तातो रापले पुल्छ जब जब, बैंसको तातो रापले पुल्छ जब जब, तनमा शीतलता छाउँछ तिमीले स्पर्श गर्दा, पत्थर नै मगमगाउँछ तिमीले स्पर्श गर्दा। ईश्वरले पनि त्यस्तो चमत्कार जान्दैनन्, ईश्वरले पनि त्यस्तो चमत्कार जान्दैनन्, मुर्दाले जीवन पाउँछ तिमीले स्पर्श गर्दा, मुर्दाले जीवन पाउँछ तिमीले स्पर्श गर्दा। ती चन्द्रमामा पुग्ने, ती चन्द्रमामा पुग्ने सपना के बोक्छ, ती चन्द्रमामा पुग्ने सपना के बोक्छन्, छिन्मै स्वर्ग पुर्याउँछ तिमीले स्पर्श गर्दा, छुट्टै आनन्द आउँछ तिमीले स्पर्श गर्दा, पत्थर नै मगमगाउँछ तिमीले स्पर्श गर्दा।
पत्थर नै मगमगाउँछ तिमीले स्पर्श गर्दा, छुट्टै आनन्द आउँछ तिमीले स्पर्श गर्दा। अब आफूलाई माया गर्ने प्रेमी प्रेमिका भइसकेपछि, अब चाहे तपाईँको प्रेमी होस् चाहे प्रेमिका होइन, यस्तो अवस्था सिर्जना भइसकेपछि उसँग बोलु, उसले स्पर्श गरे गर्दा पनि आनन्द आउँदो रहेछ भन्ने कुराकानी तपाईँले मतलामा जोड्नुभयो गजलको।
पीडाको इलाज हुन्छ उसको हरेक।
तपाईँले आफैलाई त भएको होइन नि, अलिअलि भएको। जस्तो अब गजल लेख्ने गजलकार भइसकेपछि आफ्नो पीडालाई पनि समेट्नु पर्यो नि, कैयौं गजलकारहरू अरूको पीडालाई समेट्नुहुन्छ, तपाईँले आफ्नो पीडालाई समेट्नु आएको रहेछ। अब धेरै मित्रहरूको पर्खाइ छ सांगीतिक गजल,
हजुर,
त्यसको विषयमा अलिकति प्रसङ्ग जोडिदिनुहोस् न, यो कसरी मेलो मेसो मिल्यो?
यो गीत, यो गजल भन्दा मैले अगाडि दुई तिनवटा गजल दिएको थिएँ चिरीमाया दिदीलाई, सुनाएको थिएँ तिन चारवटा गजल मध्ये। फेरि उहाँ चाहिँ सङ्गीतकारज्यूले अगाडि सङ्गीत गर्दै त्यहाँ मेलोडी मिलाउँदै गर्दाखेरिमा गजल सुनाउँदै गर्नुहोस् न भनेर सुनाउने अवसर पाइयो। त्यसपछि सुनाउँदाखेरि यो कसैले मायाको शैली बदल्छन्, प्रेम उही पुरानो प्रेमी बदल्छन् भनेर जब मैले भनेको थिएँ, ल यसमा चाहिँ सङ्गीत गरौँ भनेर उहाँले सङ्गीत भर्ने काम गर्नुभयो। अनि त्यसपछि मैले यो गजल मैले पाँचवटा शेर दिएको थिएँ उहाँहरूलाई, पाँचवटा जुन तीनवटा गाइएको मध्ये दुईवटा यस्तो थियो, गाइएको मध्ये पछाडिका दुईवटा बाँकी शेरहरू, हारदेखि जो कहिले हिम्मत हार्दैनन्, हारदेखि जो कहिले हिम्मत हार्दैनन् तिनैले जीवनको गति बदल्छन्, जुन खुसी प्राप्तिको अर्थ हुँदैन बुझेपछि ती आफ्नो ढिपी बदल्छन् गरेर गाइएको तीनवटा र यो दुईवटा गरेर पाँचवटा शेर थियो र चाहिँ उहाँहरूले यसरी गाइदिनु भयो।
यस एकाक्षरी काफियाको साङ्गीतिक गजल हो, एकाक्षरी काफियाका साङ्गीतिक गजल अलिकति कमै निस्किएका छन् र यही गजल धेरै मित्रहरूले सुन्ने अवसर पाउनु भएको छैन भने यति बेला हामी कसैले मायाको शैली बदल्छन् प्रेम उही पुरानो प्रेमी बदल्छन् यो साङ्गीतिक गजल यति बेला तपाईँका लागि राख्छौं।
Cause
नेपाली गजलको संरक्षण संवर्धन तथा चर्चा परिचर्चा गर्ने यो कार्यक्रम गजल 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 बिम्ब
क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, रम्छ भित्रै ऊ बाहिर पर्खाल बनाउँछ, क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, आफ्नो मात्र बोल्छ सधैँ सुन्छ आफ्नो मात्रै, आफ्नो मात्र बोल्छ सधैँ सुन्छ आफ्नो मात्रै, आफ्नै लागि ताली ठोक्ने बगाल बनाउँछ, क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, यो दुनियाँ हेर्न आफ्नै छुट्टै दृष्टि हुन्छ, यो दुनियाँ हेर्न आफ्नै छुट्टै दृष्टि हुन्छ, उसकै शैली जान्नुपर्ने सवाल बनाउँछ, क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, बहुमतमा के भरोसा सत्य हुन्छ भन्ने, बहुमतमा के भरोसा सत्य हुन्छ भन्ने, जसले पनि आफ्नै निम्ति सञ्जाल बनाउँछ, क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, रम्छ भित्रै ऊ बाहिर पर्खाल बनाउँछ। हजुर, क्या चतुर छ छेक्नलाई ऊ ढाल बनाउँछ, रम्छ भित्रै ऊ बाहिर पर्खाल बनाउँछ। पुरुषोत्तम पौडेल रसुवाको यो गजल वाचनपछि तपाईँलाई फेरि पनि स्वागत छ मित्रहरू। आजको अतिथि गजलकार पुरुषोत्तम पौडेल रसुवा नै हुनुहुन्छ, उहाँसँग केही कुराकानी अगाडि गर्यौं, अब बाँकी कुराकानीतिर लाग्न चाहन्छु। पुरुषोत्तमजी, यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
धन्यवाद।
अब तपाईँको सांगीतिक गजलको विषयमा अलिकति कुराकानी गरिसक्यौं, अब तपाईँको व्यक्तिगत कुराकानीतिर हामी जान चाहन्छौं। हुन त धेरै स्रष्टाहरूको मैले पारिवारिक अवस्था निहाल्ने गरेको छु, तपाईँको पनि पारिवारिक अवस्था निहाल्छु यो कार्यक्रममा। अब कस्तो परिवारमा जन्मिएको व्यक्तित्व हो त्यो धेरै मित्रले जान्ने जिज्ञासा चाहिँ छ, होइन? त्यो जिज्ञासा आज मेटिनेछ। तपाईँको घर भोरले नौ भदौरे रसुवा, वास्तवमा तपाईँ कस्तो परिवारमा जन्मिएको व्यक्तित्व हो?
म सामान्य परिवारमा जन्मेको व्यक्तित्व हुँ र साहित्यिक जीवनको कुरा गर्न पर्दा बुवाले पहिला मैले योभन्दा अगाडिको तपाईँसँगको बसाईमा पनि कुरा गरेको थिएँ, बुवाले पहिला थोरै थोरै कविता लेख्नुहुन्थ्यो तर उहाँले आफूलाई कविको रूपमा चिनाउनु पाउनु भएन, त्यतिकै चाहिँ उहाँको आफ्नै कारणले छोडियो। र पछि मैले यस्तै साथीहरूको सरसङ्गतमा र ठुलाबडाको अर्थी उपदेशमा सुनेको थिएँ, साहित्य कला सङ्गीत विहीन साक्षात पशुपुच्छ विषाण होइन भन्ने भएपछि त्यो बुझेपछि त्यसको त्यो मान जसमा साहित्य सङ्गीत कला हुँदैन त्यो चाहिँ पुच्छर बिनाको पशु भन्ने बुझेपछि आफूले अलिअलि आफूमा निखारपन जुन आफूमा देखिएको चाहिँ गुणहरू राम्रै मान्छेको लक्षण रहेछ भन्ने बुझेपछि मैले यसरी गरेँ लेखन साहित्यपट्टि। र मेरो घरमा बुवा हुनुहुन्छ, एकजना हजुरआमा हुनुहुन्छ र म छु, हामी
सामान्य
परिवारबाट आएको।
मम्मी हुनुहुन्न?
मेरो मम्मी सानैमा जब म 18 महिनाको थिएँ उहाँ बित्नु भयो रे भन्ने सुने।
18 महिनाको उमेरमै आफ्नो मम्मीलाई गुमाउनु भयो तपाईँले। बुवा कविता लेख्नु हुँदो रहेछ तपाईँको?
लेख्नु हुँदो रहेछ।
पछि या कसरी थाहा भयो तपाईँको बुवा कविता लेख्नुहुन्छ भन्ने कुरो?
उहाँले लेखेका केही दुई चारवटा टुक्राहरू मैले भेटाएको थिएँ, पछि उहाँसँग नै कुरा गरेँ, मैले कविता लेख्ने पछि।
तपाईँ कति वर्षको हुनुहुन्थ्यो उहाँका कविता त्यति बेला भेटाउनु भयो?
त्यस्तै 8-10 वर्षको थिएँ होला, त्यति बेला मैले पनि लेख्ने अभ्यास गर्थेँ अनि त्यसपछिबाट उहाँले नै सुनाउनु भयो कि मैले लेख्छु अरे, उहाँको नि पत्रहरू भेटायो त्यसपछिबाट।
जस्तो अब जमानामा तपाईँको बुवा कविता लेख्नु हुँदो रहेछ, 8 वर्षको उमेरमा तपाईँले भेटाउनु भयो र तपाईँलाई थाहा भयो मेरो बुवा पनि कविता लेख्नु हुँदो रहेछ, साहित्यप्रति एक किसिमको झुकाव रहेछ तपाईँको बुवाको पनि, र त्यसो त तपाईँको बुवा अहिले के गर्नुहुन्छ?
अहिले उहाँ सामान्य यस्तै व्यापार सपारमा व्यापारहरूमा व्यस्त हुनुहुन्छ।
व्यापार गर्नुहुन्छ, अहिले साहित्य सृजना गर्नुहुन्छ कि हुँदैन?
अहिले सायद मैले गरेको साहित्य सृजना उहाँ मक्क हुनुहुन्छ।
तपाईँको साहित्य सृजना सुनेर मक्कै हुनुहुन्छ होला। अब गीत पनि निकाल्नु भयो, गीत रेकर्ड भयो, गीत सुन्दा झनै मक्क हुनु भएको होला।
चाहिँ उहाँले बधाई दिनुभएको थियो, सबभन्दा बधाईको पात्र उहाँ भन्नुभयो।
जस्तो नेपाली साहित्य लेखेर आफूलाई पुग्छ जस्तो अनुभूति तपाईँलाई हुन्छ?
मलाई यस्तो मान्छेले भौतिक कुराले पुग्ने होइन, मान्छेलाई मान्छेलाई अब आफ्नो दुनियाँ भनेको लेख्ने मान्छेलाई लेखन नै दुनियाँ हो। आफ्नो दुनियाँमा आफू रमाउनु भनेको लेखनमा तृप्ति हुने हो। बाहिर अब लेख्ने मान्छेको त भौतिक जिन्दगी अपाङ्ग हुन्छ, यसमा भौतिक जिन्दगीसँग त सवालै भएन नि
होइन।
त्यस कारणले गर्दाखेरि पुग्छ, मजाले पुग्छ, किनभने आफूले फराकिलो गर्दै लाने हो यसलाई।
मन चाहिँ सन्तुष्टि हुँदो रहेछ,
मन सन्तुष्ट हुँदो रहेछ नि। मन सन्तुष्टि हुने विधा नै साहित्य जाने, आफ्नो आफ्नो आफूभित्रको अन्तर के अरे अन्तरयात्रा हो साहित्य भनेको, जहाँ जीवन पनि हुन्छ, दर्शन हुन्छ, सबै हुन्छ, र भन्नाले चाहिने जति सबै भित्र, बाहिरी त बाहिर त केही पनि हुँदैन।
जे होस्, जति बेला मनमा एक किसिमको दुःख पैदा भइदिन्छ, दुःखको अनुभूति भइरहेको बेला साहित्य सिर्जना त्यति बेला पनि लेखिन्छन्, र खुसीका क्षणमा पनि साहित्य सिर्जना लेखिन्छन्। खुसीको क्षणमा लेखिएका साहित्य सिर्जना अलिकति फरक शैलीका हुन्छन्, र दुःख भएको क्षणमा लेखेका साहित्य सिर्जना फरक शैलीका हुन्छन्। यो तपाईँले पनि भोग्नु भएको होला, हामीले पनि भोगेका छौँ। धेरै साहित्यिक संस्था यति बेला सुनिरहनु भएको छ, उहाँहरूले पनि भोगिरहनु भएको छ, भोगिरहनु भएको छ। तपाईँको पछाडिको म बाल्यकालको विषयमा कुराकानी गर्नेछु। अब 18 महिनाको उमेरमै मम्मीलाई विदा गर्नुभयो यो संसारबाट, जस एउटा टुहुरो व्यक्तित्व हो तपाईँ। त्यसपछि अहिलेसम्म मम्मीको माया पाउनु भएको छैन, मम्मीले हुर्काउने एक किसिमको अवसर पाउनु भएन होइन। तपाईँको यो अर्को गजल सुन्छौँ, त्यसपछि म बाँकी प्रसङ्गतिर जोड्नेछु।
जुन पलमा छौ तिमी यही जीवन हो, जुन पलमा छौ तिमी यही जीवन हो, भोलि छ भन्नु त एउटा बन्धन हो। पीडा न आनन्द कुनै थोक छैन, पीडा न आनन्द कुनै थोक छैन, छुट्याउने त केवल तिम्रै नयन हो। तिमी त निमित्त मात्रै हो केवल, तिमी त निमित्त मात्रै हो केवल, कोही हुँ भन्छ जो केवल यही मन हो। साक्षी हौ तिमी त कुनै दोष छैन, साक्षी हौ तिमी त कुनै दोष छैन, निर्दोषै रहनु अनुशासन हो। भोलि छ भन्नु त एउटा बन्धन हो। न ईश्वर छ यहाँ न पुजारी नै, न ईश्वर छ यहाँ न पुजारी नै, जो भाव छ तिमीमा यही अडचन हो। जुन पलमा छौ तिमी यही जीवन हो, भोलि छ भन्नु त एउटा बन्धन हो।
भोलि छ भन्नु त एउटा बन्धन हो, जुन पलमा छौ तिमी यही जीवन हो। अब जिन्दगीको परिभाषा धेरैले फरक फरक दिन्छन्। तपाईँले दिएको जिन्दगीको परिभाषा फरक छ, मैले दिएको जिन्दगीको परिभाषा धेरै फरक छ, र अन्य श्रोताले बुझ्नुभएको जिन्दगीको परिभाषा धेरै फरक छ। साहित्य सिर्जना जब लेखिन्छ, साहित्य सिर्जना प्रस्फुटन हुन्छ मनबाट, र त्यो मनले कहिलेकाहीँ जिन्दगीलाई निहाल्दो रहेछ।
हजुर,
तपाईँले भोग्नु भएको छ कि छैन? जस्तो तपाईँले दुःखको अनुभूति गरिरहनु भएको छ, अनि कहिलेकाहीँ सुखको अनुभूति गरिरहनु भएको छ, त्यति बेला साहित्य सिर्जनाहरू कसरी प्रस्फुटन हुन्छन् हाम्रो पुरुषोत्तमजीको?
आफै आफू द्रष्टा भइन्छ, र आफैलाई दृश्यको रूपमा हेरिन्छ, अनि फटाफट किताब पढे जस्तो लाग्छ, र त्यसपछि उत्रिन थाल्छन् भनेर चाहिँ हातहरू चल्न थाल्छन् अनि लेखिन्छ।
जे सब आफू चाहिँ दोस्रो पात्र बन्नु पर्दो रहेछ,
आफू दोस्रो र पहिलो दुइटै हुन्छ, सम्यक भइन्छ।
जस्तो पहिलो जस्तो घटना भइरहेको हुन्छ त्यसलाई हामीले पहिलो मान्दा के फरक?
त्यो उही नै हो, किनभने त्यो दृश्य देखेर मात्रै त्यो द्रष्टालाई झकझगाउने हो। त्यो पहिलो आफू दोस्रो भन्नाले दुईटा पात्र, आफै चाहिँ द्रष्टा, आफै दृश्य भइन्छ लेख्ने बेलामा, र आफू अनि आफूले आफैलाई निहालिन्छ, जसले गर्दाखेरि सबैलाई छुन जान्छ।
अब तपाईँको बाल्यकालतिर फर्कौँ, बाल्यकालमा कस्तो स्वभावको हुनुहुन्थ्यो हाम्रो पुरुषोत्तमजी?
कस्तो स्वभावको? आफ्नै स्वभाव के भन्नु होइन, अलि चकचके टाइपको थिएँ म, र अलि बोलिरहने टाइपको मान्छे थिएँ म, र कि बोलिरहने एकदम शान्त भएर बस्ने, र चाहिँ कि पढिरहने यस्तो टाइपको थिएँ म पहिला सानोमा। यही मैले गङ्गौको थडाई एकाडेमीमा पढेको हो, गङ्गौ त्यतिखेर मैले पढ्दाखेरि त्यो स्कुलको नाम थडाई एकाडेमी, के अरे थडाई एकाडेमी थिएन, थडाई इङ्ग्लिस बोर्डिङ स्कुल थियो, त्यहाँ पढेको हो मैले, र यहीँ गङ्गौ वरिपरि हुर्किन्थेँ, हुर्किएको थिएँ त्यहाँ। र स्वभाव चाहिँ कस्तो थियो भन्दाखेरि अलिकति बढी बोलिरहने टाइपको, बढी भन्नाले धेरै नराम्रो चिज होइन कि बोलिरहनु पर्ने स्वभावको मान्छे, चुप्लाएर बस्न नसक्ने
भने दुई तिन दिन मैले देख्दा तपाईँ कस्तो लाग्छ भने एउटा दार्शनिक विचार भएको मान्छे जस्तो एउटा दार्शनिक विचार भएका मान्छेहरू मैले कमै भेटाउँछु र तपाईँ एक किसिमको दार्शनिक विचार भएको मान्छे जस्तो लाग्छ, तपाईँका गजल पनि दार्शनिक विचारमै ओगटिएका छन्।
धन्यवाद तपाईँलाई।
अब तपाईँको अर्को गजल सुन्छौँ यति बेला हामी गजल बिम्बमा।
साना साना थोकमा अल्मलिन्छन् धेरै यहाँ, साना साना थोकमा अल्मलिन्छन् धेरै यहाँ, देख्छु देख्छु प्राय चोकमा अल्मलिन्छन् धेरै यहाँ, गन्तव्य नै भुलेर जाबो एउटा खुसी पाउन, गन्तव्य नै भुलेर जाबो एउटा खुसी पाउन, पिउँदै शराब शोकमा अल्मलिन्छन् धेरै यहाँ, सुन्दै थिएँ कोही त ज्यानै फाल्छन् यस्तै यस्तै, सुन्दै थिएँ कोही त ज्यानै फाल्छन् यस्तै यस्तै, फसी स्वयं भोकमा अल्मलिन्छन् धेरै यहाँ, साना साना थोकमा अल्मलिन्छन् धेरै यहाँ, कानून सबै सही नै हुन्छन् भन्ने पनि हुन्न, कानून सबै सही नै हुन्छन् भन्ने पनि हुन्न, बनावटी रोकमा अल्मलिन्छन् धेरै यहाँ, देख्छु प्राय चोकमा अल्मलिन्छन् धेरै यहाँ, साना साना थोकमा अल्मलिन्छन् धेरै यहाँ,
साना साना थोकमा अल्मलिन्छन् धेरै यहाँ, देख्छु प्राय चोकमा अल्मलिन्छन् धेरै यहाँ। यति निकै मिठा गजल हाम्रो पुरुषोत्तमजीले कुन बेला लेख्नुहुन्छ?
लेखिरहेको बेलामा लेख्छु उनीहरूले कस्तो गरेको, कहिले हिँड्दा हिँड्दै लेख्छु, आफ्नै दुनियाँमा हुन्छु म प्राय, एक्लै गुनगुनाइरहेको हुन्छु र चाहिँ कस्तो भनेको त्यति बेलै लेख्छु, हिँड्दा हिँड्दै लेख्छु, कहिले साँझ लेख्छु, कहिले चाहिँ बिहान लेख्छु, कतिखेर लेख्छु थाहा नै हुँदैन,
भनेपछि
टेबल छैन मेरो लेख्ने,
भनेपछि कुनै निश्चित समय छैन लेखन कार्यको, होइन? जस्तो कुनै बेला हामी बाटोमा हिँडिरहेका हुन्छौँ, बाटोमा हिँडिरहेका हुन्छौँ, त्यति बेला साहित्य सृजना प्रस्फुटन भइदिन्छ मनबाट।
अहिले स्वभाव नै यस्तो भयो कि लेख्ने स्वभाव भन्यो, त्यही भएर अब तपाईँले सास फेर्ने तपाईँको स्वभाव भएपछि तपाईँको टाइम टेबल हुँदैन, जति बेला नि गर्न सक्नुहुन्छ, त्यस्तै हो यो पनि। मेरो कतिखेर लेख्छु म आफैलाई थाहा हुँदैन, तर लेखिरहेको हुँदो रहेछ।
जस्तो समय छुट्याउनु भएको छैन कुन बेला लेख्ने भनेर, धेरै मित्रहरू समय पनि छुट्याउनुहुन्छ र त्यो समयमा कहिले पनि लेख्नुहुन्न।
हजुर
यो साहित्य सृजनाको निश्चित समय हुँदैन, यो मैले पनि भोगेको अनुभव हो, यो तपाईँले पनि भोगेको अनुभव, यो धेरैले भोगेको अनुभव हुनसक्छ। गजल बिम्बको व्यवसाय सुन्दै हुनुहुन्छ काठमाडौँमा रेडियो बागमती एफएम 107.4 MHz, बाँकीको नेपालगञ्जमा रेडियो भेरी आवाज 95.6 MHz, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 MHz, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 MHz, त्यसै गरी मसुरिया कैलालीमा सुनौलो एफएम 105.6 MHz, मगलसेना छाममा रेडियो सोसाइटी एफएम 89 MHz, काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन मार्फत हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। र यति बेलै यो कार्यक्रम तपाईँले सुन्ने अवसर पाउनु भएको छैन भने तपाईँ चिसापानी ब्लक मार्फत जति बेला पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ, जसको वेबसाइट www.chisapaninepal.blogspot.com, जसका एडमिन डाइरेक्टर रामशरण श्रेष्ठ हुनुहुन्छ, उहाँको सहयोगले धेरै मित्रहरूले उक्त ब्लक मार्फत डाउनलोड गरेर सुन्नुहुन्छ। र आजको यो बसाइमा भोरले नौ भदौरे रसुवाका गजलकार पुरुषोत्तम पौडेल रसुवासँग मैले कुराकानी गरिरहेको छु, केही कुराकानी जोडिसके अब गजलसँग नै हामी कुराकानी गर्छौँ, केही गजल पनि सुन्नु नै छ तपाईँबाट, होइन? वास्तवमा तपाईँ गजल कहिलेदेखि लेख्न थाल्नु भएको?
मैले गजल लेख्न थालेको 11-12 पढ्दा हो, 65 सालमा एसएलसी दिएर काठमाडौँ पसेँ, त्यसपछि एकजना साथी भेटाएँ मैले, म चाहिँ डाक्टर योगी विकास आनन्दको आश्रममा साधनाको लागि म त्यहाँ गएको थिएँ र त्यहाँ एकजना ऋषिराम पाण्डे नामको मान्छे हुनुहुँदो रहेछ, यति नरम मान्छे, त्यस्तो मान्छे मैले त्यो आश्रममा देखेकै थिइनँ, र उहाँ जस्तोलाई पनि स्वीकार्ने त्यस्तो मान्छे, उहाँसँग नजिकिएँ, उहाँले कविता सुनाउनुभयो, मैले पनि सुनाउने अवसर पाएँ, अनि मैले एउटा कुनै चाहिँ सिर्जना सुनाएको थिएँ, त्यो त गजल जस्तो पनि भएन, कविता जस्तो पनि भएन, तर यसलाई गजल बनाउन चाँडो सकिन्छ, त्यहाँबाट ल गजल भन्ने सुनाउनु त सुन्दाखेरि मजा पनि आएछ भनेर लेख्न थालेँ। 65-66 सालबाट लेखेको मैले त्यहाँबाट, र उहाँले सुधारै सुधारै उहाँलाई नै गुरुको रूपमा मैले स्थापित गरेर उहाँबाटै सिक्दै सिक्दै अहिले कति साल भयो त्यति भयो
65-66 सालदेखि निरन्तर रूपमा गजल लेखिरहनु भएको छ। वास्तवमा गजल के हो त, तपाईँले त 65-66 साल बाटो भोगिसक्नु भएको छ, गजल लेखिसक्नु भएको छ होइन। गजलका धेरै परिभाषा धेरै संस्थाबाट फरक फरक आउँछ। तपाईँले भोगेको वास्तवमा तपाईँले जानेको गजलको परिभाषालाई कसरी तपाईँ निहाल्नुहुन्छ?
गजल चाहिँ आफ्नो विचारको अभिव्यक्ति हो जसमा आआफ्ना नियम हुन्छन् गजलको। जस्तो उला र सानीको बोलचाल गराएर काफियाको सिद्धान्तमा रतिफ राखेर एउटा गजलको एउटा फर्मेट हुन्छ नि, त्यसमा लिएर आउने आफ्नो चाहिँ विचारको अभिव्यक्ति हो गजल। हुन त प्रेमी प्रेमिका बिचको संवाद पनि भनिन्छ, त्यो चाहिँ के अरे मिठास मिठो संवाद। त्यस कारणले गर्दाखेरि गजलको परिभाषामा चाहिँ मैले के हो गजलको परिभाषा भनेर मैले त भन्दिनँ, तर मेरो विचारमा के हो भन्दा आफ्नो मनको चाहिँ आफ्नो मनको एउटा आफ्नो विचारको अभिव्यक्ति हो गजल, र जहाँ जीवन र जगत र दर्शन समेटिएको हुन्छ
आफ्नो विचारको अभिव्यक्ति होइन, जसमा जीवन दर्शनका कुराकानी पनि समेटिएका छन्, आफ्नो जिन्दगी नै समर्पित भएको हुन्छ गजलमा। र नेपाली गजल पछिल्लो समय त फरक धारको हुँदै गइरहेको छ। वास्तवमा गजल कस्तो भइदिएको भए नेपाली गजलले फड्को मार्थ्यो जस्तो लाग्छ तपाईँलाई?
अहिले त मान्छे यो कुरामा विवाद छ, मान्छे अब लयपछि समात्ने न लयपछि नसमात्ने छन्, किनभने यहाँ त अहिले काफिया र हृदय बिचै द्वन्द्व छ कि अहिले चाहिँ यस्तो गर्दै राम्रो होइन, एक पक्षले चाहिँ मैले गरेको राम्रो मेरो चाहिँ राम्रो भन्ने चाहिँ राम्रो छ, एक पक्ष मैले गरेको दुवैमा आफ्नो ढिपी छ क्या। त्यस कारणले गर्दाखेरि दर्शन समेटियोस् दर्शन समेटियोस् के अरे दृष्टि समेटियोस् एउटा चाहिँ सम्यक चाहिँ भन्न खोजेको चाहिँ कुनै कुरा स्पष्ट होस्, त्यहाँ उला र सानीको बिचमै चाहिँ दबाव न के अरे त्यो कुरामा चाहिँ के अरे विवाद नहोस्, एउटा हुन्छ नि विचार जस्तै कुरूप चिजलाई पनि कुरूप चिजहरूमा पनि सुन्दरता खोजेर लेखियोस् अथवा चाहिँ त्यसमा एउटा निश्चित टार्गेट बनोस् त्यसमा भन्न खोजेको कुरा स्पष्ट होस् भइदियो भने यसरी चाहिँ राम्ररी आफूले लेख्ने अभ्यास गरिँदै गइयो भने फड्को मारिन्छ। हामी चाहिँ कस्तो छौँ भने मैले लेखेको राम्रो त्यो फलानाले लेखेको चाहिँ नराम्रो भन्ने चलन, जबकि ऊ मन पर्दैन भने अझै त्यस्तो छ। त्यस कारणले गर्दाखेरि यसरी साहित्य कहिले पनि अगाडि बढ्दैन।
जस्तो भनेपछि आफै मै राम्रो भन्ने धेरैहरू आए होइन, त्यसो उचाल्ने पनि धेरै छन्, जस्तो अब नराम्रोलाई उचालेर अगाडि ल्याउने होइन, बरु राम्रोलाई पछाडि पार्ने, यो अवस्था सिर्जना भएको छ। यो अवस्था सिर्जना नभइदिएको भए
हजुरिया प्रसाद जस्तै तपाईँलाई मानौ मैले तपाईँलाई सम्मान गरेँ नमस्ते हो भने यता त सन्चो बिसन्चो छ नि, मेरो चाहिँ नराम्रो भयो नि क्या राम्रो क्या राम्रो क्या राम्रो भयो, त्यस कारणले गर्दा नराम्रो चिजको चाहिँ जगर्ना भयो यस्तो भइदियो। अनि हेर त्यसपछि मेरो राम्रो तेरो नराम्रो भन्ने जुन एउटा भाव छ नि सर, यसले गर्दा पनि साहित्यको सिर्जनामा अलिकति चाहिँ फड्को मारिँदैन। हामी सबै मिलेर कस्तो चाहिँ दिने त लोकलाई कस्तो कुरा चाहिँ अर्पण गर्ने त भनेर लेखियो भने अथवा बिछोडमै पनि त एउटा राम्रो कुरा लेख्न सकिन्छ अथवा प्रेममै पनि राम्रो लेख्न। हामी त अहिले त्यो काफिया र रदीपकै बिचमा द्वन्द्वमा चाहिँ गजलकै परिभाषामा चाहिँ द्वन्द्वमा छौँ कि यसले भनेको परिभाषा गलत हो अथवा यसले लेख्ने जुन फर्मेट गलत हो मैले लेख्ने ठिक हो भन्नेमा छौँ। त्यस कारणले गर्दाखेरि अलि फड्को मार्न यसरी सकिँदैन।
यसो कुरा काट्ने चलनले फड्को मारेको छैन, खुट्टा तान्ने प्रवृत्ति भएको छ नेपाली गजलमा पनि होइन, यो खुट्टा तान्ने प्रवृत्ति नभइदिएको भए अझ फड्को मार्थ्यो नेपाली गजल। तपाईँको सरस्वती दुईटा गजल सुन्छौ हामी।
केही नहुँदा नि पिर थियो, केही नहुँदा नि पिर थियो, सबै थोक हुँदा नि पिर छ। केही नहुँदा नि पिर थियो, सबै थोक हुँदा नि पिर छ, चिन्तै बोक्नु पर्ने सधैँ, चिन्तै बोक्नु पर्ने सधैँ, अरे यो कस्तो तकदिर छ। केही नहुँदा नि पिर थियो, सबै थोक हुँदा नि पिर छ, चिन्तै बोक्नु पर्ने सधैँ, अरे यो कस्तो तकदिर छ। तिमी आफूलाई खुसी छु भन्ने दावी गर्दैछौ, तिमी आफूलाई खुसी छु भन्ने दावी गर्दैछौ, पक्का खुसी छैनौ भन्ने बयानमा तिम्रै तस्विर छ, पक्का खुसी छैनौ भन्ने बयानमा तिम्रै तस्विर छ। यहाँ जन्मिएर कोही बन्धनमा पर्न चाहँदैन, यहाँ जन्मिएर कोही बन्धनमा पर्न चाहन्नन्, यहाँ जन्मिएर कोही बन्धनमा पर्न चाहँदैन चाहन्नन्, तर दुर्भाग्य छ आफ्नै, तर दुर्भाग्य छ आफ्नै, संस्कारको रूपमा जन्जिर छ, चिन्तै बोक्नु पर्ने सधैँ, अरे यो कस्तो तकदिर छ। तिमी विश्व आफ्नै हातमा हुँदा नि कति निर्धन छौ, तिमी विश्व आफ्नै हातमा हुँदा नि कति निर्धन छौ, केवल गुमाए नि सधैँ आनन्दित हुने फकिर छ, केवल गुमाए नि सधैँ आनन्दित हुने फकिर छ, केही नहुँदा नि पिर्थ्यो, सबै थोक हुँदा नि पिर्छ, चिन्तै बोक्नु पर्ने सधैँ, अरे यो कस्तो तकदिर छ।
अह, यो गजल सुन्यौं। अब कार्यक्रमको एकदम उत्तरार्धमा पनि छु, मैले अर्को गजल पनि भनेको थिएँ, दुईवटा गजल हामी सुन्छौँ भनेर, अर्को गजल हामी सुन्छौँ, अन्तिम गजल अब तपाईँको।
जहाँ लड्यो त्यहीँ कोही उठिरहेछ, जहाँ लड्यो त्यहीँ कोही उठिरहेछ, हार्न जसले जान्यो उही जितिरहेछ, हार्न जसले जान्यो उही जितिरहेछ, हँस्नु पर्छ भन्ने थाहा नभएरै त, हँस्नु पर्छ भन्ने थाहा नभएरै त, कति हल्का बन्दै बादल उडिरहेछ, हार्न जसले जान्यो उही जितिरहेछ, नाजीवादको परिभाषा जाने लगत्तै, नाजीवादको परिभाषा जाने लगत्तै, सम्राट बन्छु भन्दै बालक हाँसिरहेछ, सम्राट बन्छु भन्दै बालक हाँसिरहेछ, चित्तमा स्थिर हुन जसले जान्दैन उही, चित्तमा स्थिर हुन जसले जान्दैन उही, बाहिरियो दुनियाँमा खोजिरहेछ, बाहिरियो दुनियाँमा खोजिरहेछ, जे गरे नि सार नहुँदा संसार भनियो, जे गरे नि सार नहुँदा संसार भनियो, पुरुषोत्तम चिच्चे आएर बोलिरहेछ, म पुरुषोत्तम होइन भगवान पुरुषोत्तम
हजुर हजुर
राम पुरुषोत्तम चिच्चाएर बोलिरहेछ, जहाँ लड्यो त्यहीँ कोही उठिरहेछ, हार्न जसले जान्यो उही जितिरहेछ,
जहाँ लड्यो त्यही कोही उठिरहेछ, हार्न जसले जान्यो उही जितिरहेछ। यो गजल सुन्यौं, अन्तिम गजल पुरुषोत्तम पौडेल रसुवाजीको, र पछिल्लो समय अब एउटा साङ्गीतिक गजल पनि ल्याइसक्नुभयो, अब अर्को पनि साङ्गीतिक गजल आउँछ कि कृति आउँछ कि, अब पछिल्लो समय त कसरी तपाईँको दिनचर्या बित्छ?
कृति आउँछ भने त योभन्दा अगाडि नै भनेको थिएँ मैले, र चाहिँ कस्तो भनेको, गुरुले सङ्ख्यात्मक भन्दा गुणात्मक हुनुपर्छ भन्ने हो, गुरुको चाहिँ अब वचन काटेर मैले लिएर आउनु पनि मिलेन, अहिले चाहिँ अब गुरुकै प्रेरणा र गुरुकै चाहिँ हौसलाले एउटा पुस्तक कृति चाहिँ मैले ल्याउँदैछु। पहिला चाहिँ मेरो ढिपीले आउँछ भनेको थिएँ, अहिले गुरुकै आशीर्वादले आउँछ होइन, आफ्नो ढिपी मात्र गरेर नहुँदो रहेछ, गुरुले चाहिँ अब बिस्तारै गर्नुपर्छ भन्नुभएपछि मैले आत्तिन, अहिले गुरुले हेर्दै हुनुहुन्छ, चाहिँ के अरे ऊ गर्दै हुनुहुन्छ, मलाई मोटिभेट गर्दै हुन्छ किताब निकाल्नको लागि, पुस्तक कृति ल्याउनको लागि, र थुप्रै अब जस्तै यही प्रेम उही पुरानो प्रेमी बदल्छन् भन्ने गजल पनि एकजना साथीले म गाउनको लागि गाउँछु भन्ने प्रस्ताव राख्नु भएको छ, सायद उहाँले फागुनको अन्तिम
अब गायिकाको आवाजमा हामीले सुन्यौं, गायकको आवाजमा पनि सुन्दैछौँ
हामीले, यही हरिलम सालकै सङ्गीतमा हो र मेरै रचना, र अरू अरू पनि गजलहरू लिइराख्नु भएको छ, चाहिँ सायद सम्भवतः उहाँहरूले बिस्तारै आफूलाई अभ्यास गरेर लिएर आउनुहुन्छ, सुन्न पाउनुहुन्छ पुरुषोत्तम रसुवाको शब्दहरू तपाईँहरूले,
जस्तो कृति पनि हामी पढ्न पाउँछौँ आउने दिनमा, साङ्गीतिक गजल पनि पढ्न सुन्न पाउँछौँ, र तपाईँलाई कसैले सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनु भएको होला, सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीले के केमा सम्पर्क गर्ने तपाईँलाई?
मेरो फेसबुक पनि छ, फेसबुकमा पुरुषोत्तम रसुवा भनेर सर्च गर्नु भने भेटाइहाल्नुहुन्छ, र उहाँले डाइरेक्टली मलाई फोनबाट सल्लाह सुझाव दिन चाहनुहुन्छ भने चाहिँ मेरो नम्बर सम्पर्क नम्बर 98032 1457 मा सम्पर्क गरेर मलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ।
अब अन्त्यमा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण साहित्यिक मनहरू र यो कार्यक्रमलाई के भन्नुहुन्छ?
सम्पूर्ण कार्यक्रम यो कार्यक्रम सुनेर बस्ने सम्पूर्ण साहित्यिक मनहरूलाई के भन्छ भने, आज मात्र यो कार्यक्रम सुन्ने चाहिँ बानी नगर्नुहोस्, अरू पछि पछि पनि यो कार्यक्रमलाई सुन्ने लत बसाल्नुहोस्, र चाहिँ यो कार्यक्रम गजल बिम्ब जो छ साँच्चै गजल बिम्ब बनोस्, साँच्चै एउटा अजर अमर चिज बनोस्, दुनियाँमा जीवित रहिरहोस्, र सबैले श्रोताले मन पराउने एउटा कार्यक्रम बनोस्, र श्रोताले मन पराइरहेको कार्यक्रम पनि हो, र फेरि अझै मन पराइरहौँ भन्ने मेरो
हस्। तपाईँलाई पनि शुभकामना छ, आउने दिनमा तपाईँको नेपाली साहित्यमा सफल तरिकाले तपाईँको जिन्दगी अघि बढोस् र कार्यक्रममा आइदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि र गजल बिम्बलाई पनि।
आजको बसाइमा भोरले नौ भदौरे रसुवाका गजलका पुरूषोत्तम पौडेल रसुवासँग हामीले कुराकानी गर्यौं। आजको यो बसाई तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ। सल्लाह सुझाव प्रतिक्रियाको लागि काठमाडौँमा रेडियो बागमती एफएम 107.4 मेगाहर्ज, बाँकेको नेपालगंजमा रेडियो भेरी आवाज 95.6 मेगाहर्ज, लम्की कैलालीमा हाम्रो मालिका एफएम 99 मेगाहर्ज, टिकापुर कैलालीमा काइट्स एफएम 91.8 मेगाहर्ज, मसुरिया कैलालीमा सुनौलो एफएम 105.6 मेगाहर्ज, मगलसेना छामा रेडियो सोसाइटी एफएम 89 मेगाहर्ज, काठमाडौँमा रहेको अनलाइन रेडियो छारी र अनलाइन रेडियो अक्सिजन, त्यसै गरी चिसापानी ब्लकमा हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनुसार हामी कार्यक्रम गजल बिम्बलाई अगाडि बढाउँदै लैजानेछौं। यो बसाई सुनिदिनुभयो त्यसको लागि तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन्छु। प्रविधि संयोजनमा रहनुभयो सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद। र अन्त्यमा जाँदा जाँदै शिवपरियारको आवासमा सजिएको एउटा सांगीतिक गजल राख्दै म कार्यक्रम सञ्चालक रोहित साई अनुरागी बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ रजनी।
तिम्रो प्यार किउदाको नशा कडा लाग्छ, तिम्रो प्यार किउदाको नशा कडा लाग्छ, बिउझे पछि झल्को बडा लाग्छ, झल्को बडा लाग्छ, तिम्रो प्यार हिउँदाको नशा कडा लाग्छ। तिम्रो प्यार पिउँदाको झल्को बड़ा लाग्छ झल्को बड़ा लाग्छ तिम्रो प्यार